असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृङ्खलामा हामी विश्वविद्यालयमा पढाइ हुने विभिन्न विषयहरूमध्ये भौतिक विज्ञानको वरिपरि रहेर आजको श्रृङ्खला सञ्चालन गर्नेछौ। भौतिक विज्ञानको व्यावहारिक र सैद्धान्तिक पक्ष के हो? भौतिक विज्ञानलाई वर्तमान समयमा अर्थतन्त्र लगायत अन्य गतिविधिसँग कसरी जोड्न सकिन्छ? यी यावत विषयमा आजको श्रृङ्खला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल बहस गर्नका निम्ति आजको हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ एकजना प्राध्यापक डाक्टर देवेन्द्र अधिकारी। अधिकारीज्यू, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
धन्यवाद।
शुरूआतीमा तपाईँ भौतिक विज्ञानको एकजना प्रोफेसर हुनुहुन्छ, भौतिक विज्ञानमा लामो समयदेखि ज्ञान बाँड्दै आउनु भएको छ। शुरूआतमा सामान्य मानिसले बुझ्ने भनेको भौतिक विज्ञान भनेको प्रकृति विज्ञानको रूपमा बुझिन्छ। तपाईँ जस्तो भौतिक विज्ञानको विज्ञ विद्वानहरूले यसलाई कसरी परिभाषित गर्नुहुन्छ?
धन्यवाद सर। वास्तवमा भौतिक विज्ञान भनेको यो हामीले एनर्जी अथवा शक्ति भन्छौँ नि, जुन शक्ति छ, पदार्थ छ, म्याटर छ, यिनीहरूको रिलेसनसिप, यो हाम्रो जीवनमा यिनीहरूको रिलेसनसिप सम्बन्ध कस्तो छ भन्ने बारेमा अध्ययन गर्ने विज्ञान चाहिँ भौतिक विज्ञान हो। र भौतिक विज्ञानमा यहाँहरूले देख्नुहुन्छ विभिन्न ब्रह्माण्डमा घटनाहरू घट्छन्, विभिन्न घटनाहरू घट्छन्, ती घटनाहरूलाई निश्चित ल, निश्चित रुलहरू त्यसमा लागू भइरहेको हुन्छ। जस्तो तपाईँलाई थाहा छ, हामीले कुनै पनि वस्तुलाई माथितिर फ्याँक्यौँ भने त्यो तल झर्छ, त्यस्तै गरेर हामीले आवाज लाइटनिङ गरेङगुडुङको आवाजहरू सुन्ने गर्छौँ। कुनै पनि वस्तु मोसनमा हिँडिरहेको छ भने त्यो एउटा निश्चित लको रूपमा हिँड्छ। यी सबै कुराहरूलाई अध्ययन गर्ने गर्छ उसले। जस्तो तपाईँले कुनै पनि वस्तुलाई माथि फ्याँक्यो भने किन तल झर्छ, यो नियम नै हो, यो नियमको बारेमा भौतिक विज्ञानमा अध्ययन गरिन्छ। कुनै पनि वस्तुलाई तपाईँले हिँडाउँदाखेरि कति बल प्रयोग गर्नुपर्छ, यस्तो बारेमा पनि भौतिक विज्ञानमा अध्ययन गरिन्छ। भन्नुपर्दा यो तपाईँले सोच्नुहोस् न, भौतिक विज्ञान भनेको चाहिँ यो नेचरमा कसैले त्यस गेम खेलिरहेको छ, तपाईँ बाहिरबाट चाहिँ वाच गरिरहनु भएको छ र त्यस गेमका हरेक गोटीहरू चलिरहेका छन्। त्यो तपाईँले अध्ययन नगर्दा पनि चल्छ, तपाईँ अध्ययन नगर्दा पनि चल्छ, तर त्यो कसरी चल्छ, जस्तो हामीले देख्छौँ देशका हरेक गोटीहरू आफ्नो नियम अनुसार चल्छन्, त्यो नियमको डिस्कभर गर्ने विज्ञान चाहिँ भौतिक विज्ञान हो। जसलाई अनि हामीले त्यो नियम चाहिँ हामीले त्यो नियम अध्ययन गरिसकेपछि यसको इन्टर रिलेसनसिप हामीसँग कस्तो छ भनेर अध्ययन गर्ने विज्ञान चाहिँ भौतिक विज्ञान हो।
त्यसो भए अझ यसलाई यसरी बुझ्न सकिन्छ, भौतिक विज्ञानको वरिपरि रहेर चाहिँ अरू विज्ञानहरू जोडिएका हुन्छन् भनेर बुझ्न सकिन्छ?
अहिले मैले भौतिक विज्ञानको विद्यार्थीको नाताले म त्यसो भन्न सकौँला, तर भौतिक विज्ञानकै वरिपरि भन्नुभन्दा पनि हामी कसरी बुझ्नुपर्ने हुन्छ भने, भौतिक विज्ञानको अरू विज्ञानहरूसँग बराबर नाता सम्बन्ध छ। हामीले कुनै एउटालाई बीचमा राख्ने अनि चारैतिर अरूलाई हेर्ने, जस्तो तपाईँले त्यहाँ भौतिक विज्ञानलाई राख्न सक्नुहुन्छ र चारतिर बराबर लेखिन खोज्न सक्नुहुन्छ, तपाईँले बीचमा रसायन शास्त्रलाई राखेर फेरि चारतिर खोज्न सक्नुहुन्छ। भन्नुपर्दा यिनीहरू अन्तर सम्बन्ध भएका विज्ञानहरू हुन्। एउटै विज्ञान यो सबैभन्दा सबै यही हो अल इन अल भन्न मिल्दैन अहिले, किनभने अहिले त इन्टरडिसिप्लिनरी भन्नुको अर्थ एउटा विज्ञानले अर्को विज्ञानलाई सहयोग गरेर नयाँ कुराहरू पत्ता लगाउने कुरा भइरहेको हुनाले हामी कसरी भन्छौँ भने अन्तर्निहित अन्तर सम्बन्धित छन् यिनीहरू भनेर बुझ्दा राम्रो होला।
विद्यार्थीले बुझ्दाखेरि र अन्य मानिसहरूले बुझ्दाखेरि भौतिक विज्ञान भन्ने बित्तिकै जटिल विषय हो भन्ने त्यो मानसिकता हुन्छ, साँच्चै भौतिक विज्ञान जटिल विषय हो?
अहिले हाम्रो कन्सेप्ट नै कस्तो छ भने, विज्ञानहरूमा अलिक अख्यारो पढ्नलाई गाह्रो विषय चाहिँ भौतिक विज्ञान हो भन्ने नै छ। यसको खास कारण के हो भने, भौतिक विज्ञानसँग मात्रै सम्बन्धित छैन, भौतिक विज्ञानको ल्याङ्ग्वेज चाहिँ तपाईँले एक्सप्रेसन गर्नु पर्यो नि, कुनै पनि कुरालाई एक्सप्रेसन गर्नु पर्यो भने म्याथमेटिक्सको रूपमा एक्सप्रेसन गर्नुपर्छ। भन्नुपर्दा भौतिक विज्ञानको भाषा चाहिँ भौतिक, हामी अहिले जुन नेपाली भाषामा बोलेर हामी हाम्रो भाषामा सम्प्रेषण गर्छौँ भने जस्तै, भौतिक विज्ञानको भाषा चाहिँ गणित हो, म्याथमेटिक्स हो। भन्नुपर्दा भौतिक विज्ञानले जान्नु छ भने तपाईँले गणित पनि जान्नुपर्छ, त्यसैले अरूभन्दा अलिक फरक किन भयो भने यसमा दुईटा विज्ञान अन्तर्निहित भएको हुनाले अलिक जटिल भन्ने बुझिन्छ, तर यसमा इन्ट्रेस्ट भयो भने त्यति पनि जटिल छैन।
शिक्षा आफैमा एउटा परिवर्तनशील चिज हो, त्यसमा पनि विज्ञान अझ परिवर्तनशील चिज हो भन्ने गरिन्छ। भौतिक विज्ञानमा पनि त्यो परिवर्तन त आयो होला नि, होइन?
एकदमै। तपाईँलाई एउटा उदाहरणकै रूपमा म बताउन सक्छु। सबैभन्दा पहिले हामीले जो करेन्ट छ नि, करेन्ट सर्किटमा बस्दाखेरि पहिले के कन्सेप्ट थियो भने प्रोटोन पोजिटिभ चार्जहरू चाहिँ बस्छ भन्ने कन्सेप्ट थियो। हुन त त्यो कन्सेप्ट लिँदा पनि करेन्ट त बगे नै थियो, तर पछि के पत्ता लाग्यो भने होइन, पोजिटिभ चार्ज होइन, नेगेटिभ चार्जको चाहिँ फ्लो हुन्छ भन्ने कन्सेप्ट आयो। भन्नुपर्दा नयाँ नयाँ कुराहरू, नयाँ नयाँ विषयहरू त्यहाँ एड हुँदै जान्छन्। त्यो एउटा कुनै पनि कुरा ध्रुव सत्य भन्ने विज्ञानमा हुँदैन। तपाईँले जानेको अहिलेसम्मको नलेजको आधारमा तपाईँ केही कुरा बताउन सक्नुहुन्छ, तर तपाईँको नलेज एक्सपान्सन हुँदै गयो भने तपाईँको त्यो नलेज पहिलेको पर्फेक्टली पुराना कुराहरू गलत पनि साबित हुन सक्छन्। तर हामीले त्यो गलत साबित भए पनि पुराना कुरा किन पढ्नुपर्छ भने नयाँ कुराको विकास त्यो पुरानो कुराबाट भएको, पुरानो कुरा होइन भन्नको लागि पनि तपाईँले पढ्नुपर्ने हुन्छ। जस्तो कुनै पनि कुरालाई प्रमाणित गर्नको लागि यो कुरो होइन भनेर प्रमाणित गर्यो भने पनि गर्न सकिन्छ नि त यो हो भन्नको लागि। त त्यस कारणले भौतिक विज्ञान त अझ तपाईँले हेर्नुभयो भने परिवर्तनशीलै छ। हिजोका कुराहरू बिस्तारै बिस्तारै नयाँ नयाँ बन्दै गएका छन्, तर पनि ती पुराना कुराहरूको पनि कन्ट्रिब्युसन छ, नयाँ कुराहरूको विकास गर्नको लागि कन्ट्रिब्युसन हुन्छ नै, त्यस्तो हुन्छ।
विज्ञानको क्षेत्र विशाल छ, तर नेपालमा विज्ञानको क्षेत्र अलिक साँगुरो पारिएको छ जस्तो लाग्दैन?
वास्तवमा भन्यो भने यहाँले एकदमै सही र सठिक क्वेसन उठाउनु भयो। हामीले के बुझ्न जरुरी थियो होला जस्तो लाग्छ भने हामीले बुझ्न सकेनौँ यो कुरा। जस्तो कुनै पनि चिजको प्रोस्पेरिटीको इन्जिन भनेको विज्ञान हो। तपाईँ हामीले के बुझ्यौँ भने कुनै पनि देश धनी छन् त्यस कारणले विज्ञानमा लगानी गरेका छन् भन्छौँ, त्यसो होइन। तिनीहरूले विज्ञानमा लगानी गरे अनि धनी भएका हुन्, विज्ञानको विकास भयो अनि विज्ञानको विकास भएपछि उनीहरूको चाहिँ उनीहरू धनी धनी अथवा विकसित भएर गएका हुन् भन्ने कुरा हामीले बुझेनौँ। हामीले उल्टो तरिकाले बुझिरहेका छौँ। अहिले पनि कसरी बुझेका छौँ, विज्ञानमा लगानी गर्ने त धनी देशहरूले, गरिब देशले होइन, तिनीहरू धनी भएकै विज्ञानमा लगानी गरेर हो। यो विज्ञान धनको अथवा प्रगतिको इन्जिन भनेको चाहिँ विज्ञान हो भन्ने कुरा हामीले बुझाउन सकेनौँ। हाम्रो देशमा अहिले पनि विज्ञानमा त्यति धेरै महत्व दिएको छैन, अथवा हामीले विकासको लागि हामीले इन्जिन तयार गर्न सकेका छैनौँ। इन्जिन तयार नभइकन ठेलेर त कुनै गाडी अगाडि बढ्दैन, हामी धकेलिरहेका छौँ, हामी अरूकोबाट मागेर काम चलाइरहेका छौँ। हाम्रैमा हेर्नुहुन्छ भने हाम्रैमा विकास गरेर हामीले काम गर्न सकिरहेका छैनौँ। अहिले हामीले हाम्रै वरिपरि भएका देशहरूसँग पनि कम्पेयर गरौँ भने हाम्रा इन्डेक्सहरू, हरेक इन्डेक्सहरू कमजोर भएर गएका छन्। हामी सँगसँगै भएका देशहरू, बङ्गलादेश भन्नुहोस्, अरू अरू देशहरू भन्नुहोस्, हामीभन्दा माथि पुगिसकिसक्यो विज्ञानमा। तर हामी चाहिँ त्यो बुझाउन नसकेर, अथवा हामीले पोलिसी लेभलको मान्छेहरूलाई यो कुरा बुझाउन नसकेर विज्ञानको लगानी कम छ, जसले गर्दा हामी चाहिँ अझ पछि परेका छौँ। मलाई लाग्छ यो हामीले बुझाउनु पर्छ, बुझाइसकेपछि चाहिँ अगाडि बढिन्छ होला। दायरालाई बढाउनै पर्छ हामी विकास गर्ने भने, होइन भने हामी अगाडि बढ्न चाहिँ सम्भव छैन।
भौतिक विज्ञान पढिसकेपछि यसको व्यावहारिक पक्ष पनि होला, तर नेपालमा भौतिक विज्ञान पढिसकेपछि के कन्सेप्ट छ भने, भौतिक विज्ञान पढ्ने किन हो भन्दा यो पढिसकेपछि विद्यालयदेखि विश्वविद्यालयसम्म पढाउने हो भन्ने मानसिकता मात्रै हामी त्यो वरिपरि घुमिरहेका छौँ। भौतिक विज्ञान पढिसकेपछि यसको व्यावहारिक पक्ष के हो र यसको ठाउँ चाहिँ कता हो?
अब सरले ठिक कुरा गर्नुभयो। भौतिक विज्ञान पढेपछि यसका दुई तिनवटा एस्पेक्टहरू हुन्छन्। जस्तो तपाईँले एकाडेमियामा जाने हो भने तपाईँले भनेको कुरा सही हो। जस्तो तपाईँले विद्यालय स्तरदेखि विश्वविद्यालय स्तरसम्म पढाउनको लागि यो प्रयोग गरिन्छ। अब हाम्रोमा चाहिँ यही मात्रै एउटा स्कोप देखिन्छ, किनभने हामीले यसको डाइमेन्सनलाई बढाउन सकिरहेका छैनौँ। तर विकसित मुलुकहरूमा भौतिक विज्ञान पढ्नेहरूको धेरै ठुलो मात्रा चाहिँ इन्डस्ट्री क्षेत्रमा गइरहेको हुन्छ, इन्डस्ट्रियल क्षेत्रमा यिनीहरूको ठुलो योगदान रहेको हुन्छ। अनि त्यस पछाडि रिसर्च ल्याबोरेटरीहरू हुन्छन्, रिसर्च ल्याबोरेटरीहरूमा तिनीहरूको ठुलो योगदान रहेको हुन्छ। तर हाम्रोमा रह्यो न त हामीसँग इन्डस्ट्रियल रूपमा हामीले विकास गर्न सकेका छौँ, त्यसले हाम्रो त्यो मेन पावर त्यहाँ अब्जर्भ हुन सकिरहेको छैन। त्यस्तै गरेर हाम्रो यो चाहिँ रिसर्च ल्याबोरेटरीहरू हामीसँग कुनै पनि छैन, जसले गर्दा रिसर्च ल्याबोरेटरीमा पनि हाम्रो मेन पावरहरू जान सकिरहेका छैनन्। जसले गर्दा अधिकांश मेन पावरहरू पठन पाठनमै संलग्न रहनुपर्ने र बाँकी जो अरू इन्ट्रेस्ट दिन्छन् तिनीहरूले चाहिँ विदेशतिर पलायन हुनुपर्ने र विदेशतिर पलायन भइसकेपछि उतै रोजगारी लिने र उतै बस्ने त्यस्तो खालको चाहिँ यो भइरहेको छ। त्यसको मेजर कारण चाहिँ राज्यले विभिन्न अपर्च्युनिटीको लागि इन्डस्ट्रियल क्षेत्रमा रिसर्च ल्याबहरूको उसमा इन्भेस्ट नगरेर त्यो भएको हो। यसको डाइमेन्सन ठुलै छ, तर तपाईँले भनेको एकेडेमियामा यसको बढी योगदान हुन्छ त्यो चाहिँ सही नै हो।
पछिल्लो समयमा भौतिक विज्ञानलाई अर्थतन्त्रसँग पनि जोडेर हेर्ने गरिएको छ, अझ यसलाई यसरी भनौँ इकोनोफिजिक्सको पनि चर्चा हुँदै आइरहेको छ। यो भन्या चाहिँ के हो, यसलाई अलिकति प्रश्न पारिदिनुहोस् न।
हजुर धन्यवाद। तपाईँले तपाईँलाई एउटा म अलिकति अगाडिको इक्जाम्पल बताउँ कस्तो छ भने नि अहिले अघि मैले सुरुमा पनि भने नि इन्टरडिसिप्लिनरी कुरा गरेँ नि अहिले कस्तो हुन्छ भने कुनै पनि कुरा इन्डिपेन्डेन्ट हुँदैन हामी अहिले हरेकको परनिर्भरता छ कि जस्तो भौतिक विज्ञानको बायोलोजीसँग छ भौतिक विज्ञानको अर्को कुनैसँग छ त्यस्तै गरेर भौतिक विज्ञानको इकोनोमिक्ससँग पनि छ भौतिक विज्ञानको अझ भन्नुहुन्छ भने त साइकोलोजीसँग पनि सम्बन्ध छ साइकोलोजी जुन छ त्यसमा पनि सम्बन्ध छ भन्नुगर्दा भौतिक विज्ञानलाई यहाँले अलिकति ब्रोडर सेन्समा हेर्नुभयो भने हाम्रो एराहरू चाहिँ कसरी सुरु भएको देखिन्छ भने यो विकासको क्रममा इन्डस्ट्रियलाइजेसन जसरी सुरु भयो नि त्यो हामीलाई सुन्दा अचम्म लाग्छ त्यो बुझेकै छैन कसरी सुरु भयो भने यहाँले सुन्नुभएको होला न्युटन भन्ने साइन्टिस्ट न्युटन भन्ने साइन्टिस्टले तीनवटा ल पत्ता लगाउनु भएको छ फर्स्ट ल सेकेन्ड र थर्ड ल त्यो फर्स्ट सेकेन्ड र थर्ड ल लगाएपछि इन्डस्ट्रियलाइजेसनको व्यापक प्रयोग भयो त्यस्तै गरेर यो इन्डस्ट्री सेक्टरमा किनभने त्यसमा हामीले देख्छौँ नि ट्रान्सपोर्टेसनहरूमा रेलगाडीहरू गाडीहरू रकेट्सहरू यसको जुन इन्भेन्सन भयो त्यो चाहिँ तपाईँको न्युटन्स लबाट आयो दोस्रो फ्यारडेले सुरु गर्नु भएर म्याक्सवेलले त्यसलाई कन्टिन्युसन दिइसकेपछि तपाईँ हामी अहिले कुरा गरिरहेको छौँ नि इलेक्ट्रोम्याग्नेटिक वेभ मार्फत तपाईँ एक ठाउँ हुनुहुन्छ म अर्को ठाउँ कुरा गरिरहेका छौँ तुरुन्तका तुरुन्त तपाईँको कुरा म सुनिरहेको छु यो चाहिँ कस्तो हो भने इलेक्ट्रोम्याग्नेटिक वेभको भेलोसिटीको कारणले सम्भव भएको त्यस्तै गरेर अहिलेको एरा भनेको न्युक्लियर एरा छ न्युक्लियर पछाडि अझ भन्नुहुन्छ भने न्यानो टेक्नोलोजीको एरा आउँछ आर्टिफिसियल इन्टेलिजेन्सको कुराहरू आउँछन् यी सबै कुराहरू तपाईँको इकोनोमिक्ससँग जोडिन्छन् हाम्रो सबै कुराहरू चाहिँ इकोनोमिक्ससँग जोडिन्छन् अहिले तपाईँले हेर्नु भने स्टक मार्केटहरू हुन्छ यो स्टक मार्केटमा पनि तपाईँले देख्नुहुन्छ नि भेरिएसनहरू सेयर मार्केटहरूको यो भेरिएसनमा पनि काहीँ न काहीँ यो फिजिक्सको लजहरू लगाउन सकिँदो रहेछ यस्तो खालको फिजिक्सको लजले इकोनोमिक्समा सप्लाई एन्ड डिमान्डका कुराहरूमा पनि के कस्तो हुन्छ भन्ने कुरा फिजिक्सको लमा फिजिक्सको साइन्टिस्टहरूले इन्भेन्सन गरेका रुल्सहरू जुन हामी डिस्कभरी गरेका रुल्सहरू लगाएर त्यसको हामीले फोरकास्ट गर्न सक्दो रहेछौँ अहिले त कतिसम्म देखिएको छ भने स्टक मार्केटमा हामीले देख्ने कुराहरू विशेष गरेर स्टक मार्केटको सेक्टरमा अलिक बढी यो लागिरहेका छन् त्यहाँ चाहिँ फिजिक्सको लज लगाएर भोलि के हुन्छ भन्ने कुरा चाहिँ हामीले चाहिँ त्यसको फोरकास्ट गर्न सकिँदो रहेछ क्या त्यसैले यसमा अहिले अध्ययन बढिरहेको छ अब विश्वव्यापी रूपमा पहिले त धेरै नै भएको हाम्रोमा पनि यो ट्रेडिसन चाहिँ बढ्यो
भौतिक विज्ञान चाहिँ आम मानिसको जीवनमा कसरी जोडिएर आउँछ दैनिक जीवनमा यसको प्रभाव रहन्छ
एकदमै सर यो मेजर कुरा के छ भने हामीले बुझ्नुपर्ने कुरा नै भौतिक विज्ञानलाई आम मानिसको जीवनसँग नजोडिएको कारणले भौतिक विज्ञान आम मानिसको होइन भन्ने बुझियो कि तर अहिलेको के आइरहेको छ भने अब एउटा कन्सेप्ट नयाँ के आयो भने हामीले हाम्रा कुराहरूलाई आम मान्छेसँग जोडेपछि नै हामी आम मान्छेको रहेछौँ भन्ने बुझिन्छ नि जस्तो उदाहरणको लागि यहाँलाई म बताऊ हामीले सोलर प्यानलहरू राख्छौँ नि यो सोलर प्यानलहरू राखौँ भने यो सोलर प्यानल त नितान्त भौतिक विज्ञानको देन हो अब यो सोलर प्यानलको डाइरेक्सन्सहरू तपाईँले चेन्ज गरेर त्यसको इलेक्ट्रिसिटी बढाउन सकिने होइन तपाईँको सनको जुन डाइरेक्सन छ नि विभिन्न मौसममा त्यो मौसममा चेन्ज गरेर ट्री स्टडी गर्न सकिने त्यस्तै गरेर तपाईँले हामीले दैनिक घरमा चलाउने मोटरहरू पानी तान्ने मोटरहरूमा भौतिक विज्ञानको देन छ हाम्रा दैनिकका धेरै चिजहरू यस्ता छन् जुन भौतिक विज्ञानको देन छ र भौतिक शास्त्रले त्यसलाई चाहिँ इन्भेन्सन गरिदिएको छ र अहिले त्यसलाई बेटरमेन्ट गराउने हो भने पनि भौतिक विज्ञानको त्यहाँ प्रयोग गर्न सकिन्छ यस्ता थुप्रै कुराहरू छन् एनर्जीको कुरामा जस्तो अहिले हामीले देखिरहेका छौँ एनर्जी क्राइसिसका कुराहरू आइरहेका छन् एनर्जीलाई कसरी तपाईँले किफायत रूपमा चलाउन सकिन्छ भन्ने कुरामा पनि भौतिक विज्ञानले त्यहाँ एसिस्ट गर्न सक्छ यस्ता धेरै विषयहरू आम मानिससँग जोड्न सकिन्छ र त्यो अब चाहिँ जोड्नुपर्छ भन्ने कन्सेप्ट हाम्रो फिजिक्सको कम्युनिटीमा पनि आइरहेको छ
तपाईँहरू जस्तो विज्ञ विद्वानलाई चाहिँ सम्बन्धित निकायले उपयोग तपाईँहरूलाई गरिरहेको छ कि छैन जसरी भौतिक विज्ञान दैनिक गतिविधिसँग जोडिन्छ त्यसरी नै त्यो दैनिक गतिविधिलाई सहज बनाउनका निम्ति विभिन्न निकायमा नीति नियम बनाउनका निम्ति तपाईँहरू जस्तो विज्ञ विद्वानलाई उपयोग गरिरहेका छन् कि छैनन्
अब यो विषयमा चाहिँ हाम्रोमा जति हुनुपर्ने हो त्यो भएको छैन कहीँ कहीँ भएको पनि छ तर जति हुनुपर्ने अब हाम्रो सरले भनेअनुसार भौतिक विज्ञानका मान्छेहरू वास्तवमा विश्वविद्यालयमा मात्रै कन्फाइन्ड भएर बसिरहेको अवस्था छ अहिले अब अहिले त तपाईँले स्थानीय सरकारहरू छन् प्रादेशिक सरकारहरू छन् त्यो सबै ठाउँमा भौतिक विज्ञानको रिसर्चको व्यवस्था गरिदिने हो भने स्थानातिना हाम्रा व्यवहारिक कुराहरूलाई कसरी इफिसियन्ट रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा चाहिँ हामीले सजिलै यसको समाधान गर्न सक्छौँ अब मान्छेका दैनिक जीवनमा एनर्जीको खपत गर्नुपर्ने कुराहरू यी सोलर प्यानल जस्ता कुराहरू त्यस्तै गरेर अरू सामान्य कुराहरूमा पनि भौतिक विज्ञानले सहयोग गर्छ र त्यसको केही फन्ड फन्डिङ गरिदिएर त्यहाँनिर भनौँ न यहाँले भने जस्तो नीति नियमसँग बनाउने हिसाबमा राखिदिए राम्रो हुने हो। तर अहिलेको परिस्थिति चाहिँ त्यति धेरै डेभलप भएको छैन, विश्वविद्यालय नै कन्फाइन्ड छ भौतिक विज्ञानका केही मान्छेहरू, अब केही केही सुरु भएको देखिन्छ तर सेटिस्फ्याक्टरी छैन। अहिले
विज्ञान र अनुसन्धान एकअर्कामा जोडिएर आउने कुराहरू हुन् होइन, जस्तो भौतिक विज्ञानमा अझ अनुसन्धानको अझ बढी महत्व हुन्छ। नेपालका विश्वविद्यालयमा या अन्य निकायमा चाहिँ यो अध्ययन अनुसन्धान या रिसर्चको त्यो पाटो कति बलियो छ, कति महत्वपूर्ण छ?
वास्तवमा तपाईँले भन्नुभएको अर्थ ठिक कुरा के हो भने अनुसन्धानात्मक ल्याबोरेटरीहरू, अनुसन्धानात्मक क्रियाकलापहरू गर्नको लागि त्यहाँ सफिसियन्ट मेन पावरहरू चाहिन्छ। अब हाम्रोमा पहिले अलि अगाडिसम्म त यहाँ खासै अनुसन्धानमा त्यति धेरै कामहरू भइरहेको थिएन। अब यहाँलाई थाहा छ नास्ट भन्ने हाम्रो एउटा संस्था छ, त्यो संस्थाले अलिकति केही कन्ट्रिब्युट गरेको छ तर जुन हामीले अपेक्षा गरिएको त्यति गर्न सकिरहेको अवस्था छैन। तर अहिले चाहिँ अहिले अब हाम्रो एक्सपोजर पनि भएको छ, धेरै फ्याकल्टीहरू बाहिर गएर आउनुभएको छ, धेरै मान्छेहरू बाहिर गएर पढेर आउनुभएको छ, जसले गर्दा यहाँ पनि अनुसन्धात्मक केही क्रियाकलापहरू गर्नुपर्छ भन्ने खालको इनिसिएसन लिएका कारणले अहिले यहाँ अनुसन्धानका केही क्रियाकलापहरू हुन्छन्। जस्तो हाम्रो सेन्ट्रल डिपार्टमेन्ट छ यहाँ फिजिक्सकै भन्नु पर्दा, मैले अहिले फिजिक्सकै कुरा गरेँ, त्यहाँ फिजिक्सको पिएचडीको अनुसन्धानहरू हुन्छ। अझ भनौँ भने हामी उपत्यकाभन्दा धेरै बाहिर काठमाडौँबाट धेरै बाहिर महेन्द्र मोरङ क्याम्पसमा छौँ, यहाँ पनि हाम्रो पिएचडीको अध्ययन अनुसन्धान हुन्छ। के चाहिँ भइरहेको छैन भने हामीले सफिसियन्ट फन्डिङहरू पाउँदैनौँ, सफिसियन्ट फन्डिङ नभइसकेपछि हामीले अझ पनि केही बाहिरकै पर निर्भरता गरिरहनु पर्छ। अब यसमा नीति निर्माणकर्ताहरूले होइन विज्ञानको लागि भनेर केही चाहिँ फन्डिङहरू छुट्याइदिएदेखि बेटर हुने हो, तर पनि केही काम भइरहेको छ, तर पनि सन्तोषजनक काम चाहिँ अहिलेसम्म हुन सकिरहेको अवस्था चाहिँ छैन।
नास्ट त एउटा अनुसन्धान गर्ने निकाय नै भएका कारणले त्यो निकायले चाहिँ अलिकति अनुसन्धान गरिरहेको छ, विश्वविद्यालयहरू स्वयं अनुसन्धान केन्द्रहरू, विश्वविद्यालयमा चाहिँ यो अनुसन्धानको गतिविधि कसरी अगाडि बढिरहेको छ?
विश्वविद्यालयमा हुन त अब अहिले विश्वविद्यालयको दुईटा पाटो हुन्छ, जस्तो तपाईँले अहिले अध्ययन अनुसन्धान भन्नाले धेरै मान्छेहरू चाहिँ यो पिएचडीतिर लागेको बढी देखिन्छ, अरू अध्ययन अनुसन्धान भन्दा पनि, किनभने पिएचडी पनि एउटा अध्ययन अनुसन्धान नै हो, तर यो चाहिँ एकाडेमिक डिग्री बढाउनको लागि गरिएको अध्ययन अनुसन्धान हो। र अहिले आफ्नो भनौँ न करियरको लागि पिएचडी नभइकन विश्वविद्यालयमा आफूलाई प्रमोसन नहुने भन्ने खालका कुराहरूलाई चाहिँ बढी ध्यान दिएर यहाँ त्यो अध्ययन अनुसन्धान भएको छ। रियल राष्ट्रिय रूपमा हामीलाई चाहिने आवश्यकता के हो त, राष्ट्रको विकासको लागि, राष्ट्रमा हामीले गर्ने योगदानको लागि चाहिँ के कस्तो काम गर्दाखेरि चाहिँ विकास हुन्छ भन्ने कुरा चाहिँ अनुसन्धान केन्द्रहरूले गर्नुपर्छ। त्यो अनुसन्धान केन्द्रहरूलाई त्यसमा फोकस गर्न सकिरहेको अवस्था छैन। अहिले मैले देखेको अहिले पिएचडी गर्नेहरू, अध्ययन अनुसन्धान गर्ने थुप्रै मान्छेहरू यो चाहिँ युनिभर्सिटीमा काम गरिरहेका छन्, तर ती कामहरू चाहिँ विशेष गरेर आफ्नो करियरलाई चाहिँ फोकस गर्ने र करियरलाई प्रमोसनको रूपमा लैजानेमा चाहिँ बढी फोकस देखिन्छ। तर राष्ट्रिय रूपमै हामीले गरेको योगदान, जुन योगदानले चाहिँ केही पुर्याउनु पर्छ भन्ने हिसाबले चाहिँ अनुसन्धान केन्द्रहरूले अलिक कम काम गरेका छन्, त्यस्तो देखिरहेको छैन। अब त्यो काम चाहिँ त्यतातिर पनि हामीले केही काम गर्नुपर्ने, अनुसन्धान केन्द्रहरू स्थापना गर्नुपर्ने, नेसनल ल्याबोरेटरीहरू स्थापना गर्नुपर्ने, ती नेसनल ल्याबोरेटरीमा भएका आउटपुटहरूले हाम्रो इन्डस्ट्रीमा केही हेल्प हुन सक्छ, त्यस्तो कामहरू गर्नुपर्ने चाहिँ देखिन्छ। अहिले विश्वविद्यालयमा चाहिँ त्यस्ता अनुसन्धान केन्द्रहरूमा त्यति धेरै काम भएको देखिँदैन।
समय उपलब्ध गराइदिनु भयो, समय र संवादका निम्ति रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
धन्यवाद, मलाई पनि यहाँ केही विज्ञानको बारेमा कुरा राख्ने मौका दिनुभयो, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
आजलाई कार्यक्रम शैक्षिक बहस यतिन्जेलसम्म कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्साललाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदाउँछु। सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार। शिक्षाको नीति, अभ्यास र प्राप्ति,
नेपाली विद्यालय, विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
असतो मा सते गमाए।